نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تعسر وتمم بالخير دورہ قرآن 2023 ڈی کیو 2023 اور آج ہم شروع کریں گے پارہ نمبر 15 سبحان الذی سے لفظ ہی سورت کے شروع میں بھی آ رہا ہے اور پارے کا نام بھی ہے. حقیقت یہ کہ ہر پارہ اللہ تعالیٰ کی قدرت کی نشانی ہے. آج کا پارہ مجھے اس چیز پہ مائل کر رہا ہے کہ میں آپ کو ضرور کچھ بتاؤں پورے پارے میں آپ اور میں کیا پڑھنے والے ہیں, کیا سمجھنے والے ہیں. کیونکہ جتنا زیادہ آپ قرآن پاک کے اس مزاج کو غور سے دیکھتے جاتے ہیں نا کہ یہ ہمیں کہتا کیا ہے, تو پارہ جو ہے بیسیکلی اس میں ہم ایک پوری سورت سورت بنی اسرائیل کریں گے, جس کا دوسرا نام سورت اسراء بھی ہے. پارہ کا آغاز سورت بنی اسرائیل سے ہو رہا ہے, جس کو سبحان الذی والی سورت بھی کہتے ہیں, بنی اسرائیل اور اسراء. اصل میں یہاں تھوڑا سا سمجھیے گا کہ نبی صلی اللہ علیہ وسلم کے لیے بالکل اس وقت مجھے ایسے فیل ہو رہا ہے کہ پارہ 15 کی حقیقت کیا ہے جو دوسرے پارے کی تھی. ہم نے پہلے پارے میں پڑھا کہ اللہ نے 3 بار بنی اسرائیل کو دعوت دی اس بات کی کہ اس نبی پر ایمان لے آؤ. سیدھی سی بات ہے, سرنڈر کر لو تم, سب کچھ تمہارا ہو جائے گا. لیکن انہوں نے اپنی انا اور اپنی بڑائی اور اپنی کمٹمنٹس اور جی ہم نے تو یہ کہہ دیا وہ کر دیا, اور لوگ تو ہمیں مدینہ میں بہت بڑے بڑے ناموں سے جانتے ہیں. حسد ہے دل میں سے, میں اللہ نے خود کہہ دیا حسد ہمیں ان دی انفسیم نہیں مانا. تو جب دوسرا پارہ شروع ہوا تو اس میں ایک جملہ تھا اور وہ کیا تھا کہ قبلے کی تبدیلی پہ ریئیکشن ہوگا. سیقول الصفحاء, وہ اصل میں امت کی تبدیلی تھی. وہ آپ کو باتیں ساری یاد ہے نا. اب یہاں 15 پارے میں آپ کو مجھے 14 پارے کے ساتھ رب جوڑنا ہے. نمبر 1, ہم نے سورۃ نحل میں کتنی بار ہجرت کا موضوع سنا, کتنی دفعہ اس میں اللہ کی نعمتوں کی باتیں کی اور پڑھی. یعنی مجھے یقین نہیں آ رہا کہ ہم نے پورے ایک دن کے لیسن کے اندر ہم نے سورۃ نحل کی. حالانکہ نارملی میں اس کو فوراً کر کے آدھے گھنٹے میں یہ پوری سورت ہو جاتی ہے, کیونکہ اس میں بس تدبر ہے اور کچھ ڈیٹیلس نہیں ہے. لیکن اس دفعہ ہم نے اس کو تھوڑا سا اللہ کی نعمتوں پہ دیکھا. اب ہوا کہ اللہ نے اپنا پیارا نبی مکہ والوں کو دیا, یہ اللہ کی ایک نعمت تھی. اللہ تعالیٰ جب کوئی نعمت دیتا ہے نا تو اس کے ساتھ آزمائش بھی ہوتی ہے. کل ذی نعمت محسود, ایک بچہ پیدا ہوتا ہے تو ساتھ ہی اس کے بیماری پریشانی, اس کے انجیکشن لگواؤ, اور اس کے بعد بھی ہر وقت خطرہ اور فکر کیا لگی ہوتی ہے کہ اس کے بعد اب اس بچے کو کچھ ہو نہ جائے, غم ہے. تو نعمتیں جو ہوتی ہیں نا یہ ہمارے لیے بہت ہی آزمائشوں کا ذریعہ بھی بن جاتی ہیں. ادھر بھی کچھ ایسا ہوا, اللہ کے نبی کی قدر نہ کر سکے. دو لفظوں کی کہانی, اللہ نے نبی صلی اللہ علیہ وسلم کو کچھ ایسے پیارے ساتھی دے دیے کہ جنہوں نے مکہ سے نکال کر مدینہ لانے کی تیاریاں کی. یہ بڑی بات ہے. آئی وش میں آپ سب کو سیرت بھی پڑھاؤں, جو کہ میرا پیشن ہے. جب بھی سیرت پڑھائی ہے, جہاں بھی سیرت پڑھائی ہے, اس کے بعد پھر وہ صحابہ کرام جیسی نسلیں بھی تیار ہوئی ہیں. لیکن یہاں آج آپ کو سیرت کا جو پہلو آپ کو دینا چاہتی ہوں وہ کیا ہے کہ نبی صلی اللہ علیہ وسلم جب مکہ والوں کی ناقدریوں کا شکار ہوئے, انہوں نے آپ سے بھرپور فائدہ نہیں اٹھایا, اور وہ جن چند کو اٹھانا تھا انہوں نے اٹھا لیا. وہ تو سابقون الاولون بھی تھے, عشر مبشرہ بھی بنے, اور اسی میں سے بعد میں پھر بدری صحابہ بھی بنے. تو اللہ نے پھر اپنے پیارے نبی کو کچھ ایسے ساتھی دیے کہ جن کا کام کیا تھا قانونی حد سے بڑھ کر آپ کا ساتھ دیا. صحابہ کرام کی عظمت جو اس بارے میں ہم دیکھنے والے ہیں رضی اللہ عنہم وردو ان کے تھیم پہ, وہ کیا ہے کہ دے کمٹ لیس اینڈ پروڈیوس مور. انہوں نے کوئی بہت بڑے بڑے دعوے نہیں کیے, وعدے نہیں کیے, امیدیں بھی نہیں دلائیں, لیکن جو وہ کر گئے سو وہ کر گئے. اور وہ آپ کے میرے لیے ایک ایسا کرائیٹیرین سیٹ کر گئے کہ ایڑیاں اٹھا اٹھا کر بھی ہم نبی کے ساتھیوں جیسا بننے کی کوشش کر رہے ہیں. اس وقت بھی الحمدللہ کامیاب بھی بہت ہیں, لیکن معاملہ بہت مشکل ہے. اس پہ آپ کو چند باتیں سیرت کی سنا کر آگے لے کے جاؤں گی. شعبان 2 ہجری تھی, نبی صلی اللہ علیہ وسلم تک ایک خبر پہنچتی ہے کہ قریش کے تمام سرداروں کی رہنمائی میں 1000 کا لشکر مدینہ کی طرف حملہ کر رہا ہے. ہم سب پیچھے پڑ چکے ہیں انفال, غزوہ بدر، ابو سفیان صاحب تو قافلہ بجا کر نکل گئے جدہ کے راستے، مدینہ کو بائی پاس کر دیا. ابو جہل جس کے سر پہ شاید موت سوار تھی یا نبی کے ساتھ مقابلے بازی سوار تھی، اس نے سب کو جمع کیا، 600 لوگ جو سر سے پاؤں تک اسلحہ پوش تھے، زرہ پوش کہتے ہیں ان کو، ان کے ساتھ 100 سواروں کا ایک خصوصی دستہ بھی تھا. بہت نازک وقت تھا. آپ نے مدینہ کے انصار اور مہاجرین کو جمع کیا اور ان کے سامنے ایک تقریر کی اور یہ سوال رکھا کہ ایسی حالت میں کیا کرنا چاہیے. اگر آپ میرے ساتھ چل رہے ہیں، شروع سے ذہنی طور پہ احد پہلی جنگ تھی. اللہ کے نبی نے صحابہ کو پہلے سے کچھ کہا بھی نہیں کہ تم اس میں چلے جاؤ گے تو جنتی ہوگے، اور ادھر جانے والوں کو اللہ نے کہہ دیا کہ اب تمہارا کوئی گناہ تمہیں تکلیف نہیں دے گا، وٹ ایور، کچھ بھی نہیں. بس پتہ چل رہا ہے کہ اب مکہ سے کچھ لوگ مل جل کے آ رہے ہیں اسلام کو ختم کرنے کے لیے. اللہ کے نبی اپنی عادت کے مطابق، یاد رکھے وَأَمْرُهُ شُورَى بَيْنَهُمْ، بہترین لیڈر چھوٹی مشورہ کرنے میں بھی وہ مشورہ کرتے ہیں، جو مشورہ کرنے کی بات کرے اس کو بھی کہتے ہیں کہ آپ کا کیا خیال ہے، یعنی آپ مشورہ کرتے تھے. آپ نے کیا کیا؟ سب کو جمع کیا کہ بتائیے اب اس صورت میں کیا کیا جائے، کیونکہ یہ کوئی ون مین شو نہیں ہوتا، مدد پیچھے اللہ ہی کی ہوتی ہے، لیکن تنظیم، آرگنائزیشن اور سٹرکچر بڑا اہم ہوتا ہے. آپ جس ڈھانچے میں کوئی چیز ڈالیں گے نا، وہ ویسی بنے گی. بعد میں پنکھے لگا لیں، کرسیاں لگا لیں، میز لگا لیں، لیکن جو سٹرکچر ہوتا ہے نا، وہ بڑا اہم ہے. آپ کو دین کا سٹرکچر بھی سمجھ آ جائے، یہ بھی بڑی بات ہے. آج ہم بغیر سٹرکچر کے کوششیں کر رہے ہیں دین کی، الحمدللہ ثواب سے بہت بھرپور ہیں، لیکن ابھی تک وہ پروڈیوسڈ قسم کا ایک اسلام کا ایک قلعہ نہیں بن سکے ہم مسلمان، جس کی ضرورت ہے. بہرحال آپ نے انصاریوں اور مہاجرین دونوں کو جمع کیا اور ایک تقریر کی جو آپ کو کتابوں میں ملتی ہے، اور آپ نے بتایا کہ ایسے میں کیا کیا جائے. حسب عادت لکھیے، آپ میں سے بہت ساروں کا نصیب جاگ رہا ہے، یہ کراچی کا پہلا دورہ قرآن ہے. میں آپ سب کو پریڈکٹ کرنے لگی ہوں کہ جس شہر میں آج تک بھی دورہ قرآن ہوا، وہ لوگ جو پہلے سیشنز میں موجود تھے، اللہ کی رحمت سے وہ آخری دم تک ساتھ رہتے ہیں. اگر اللہ نے آپ کے بھی نصیب میں کوئی ادھر آن سائڈ کام لکھا ہوا ہے نا، اور لوگ ہم سے پوچھتے ہیں کراچی میں آپ کی کوئی برانچ، کوئی انسٹیٹیوٹ، اور واقعی پھر تاریخ میں اور اللہ نے کائنات میں اشارے دے دیے کہ کراچی میں بھی قرآن کے نور کو پھیلانے کے لیے کوئی چھوٹی بڑی جگہ آپ کو اللہ نے دینی ہے، چاہے وہ درخت کی چھاؤں ہو، وہ ایک کمرے کا گھر ہو یا بڑا ہو، مجھے نہیں پتا. یہ آپ کو ملنا ہے آپ کے نصیب سے، آپ کی دعاؤں سے، جیسے اللہ نے باقی دیے. لیکن وہ لوگ جو سب سے پہلے جگہ موجود ہوتے ہیں، الحمدللہ آخری دن تک رہتے ہیں، کیونکہ انہوں نے درد کھینچا ہوتا ہے، انہوں نے محنتیں کی ہوتی ہے، انہوں نے گوڈی کی ہوتی ہے، انہوں نے کھدائی کی ہوتی ہے، انہوں نے ایک ایک چیز پہ محنتیں کی ہوتی ہیں، اور وہی ہوا جو ہمیشہ ہوتا تھا. مہاجرین اٹھے، اور مہاجرین کے وہ ممتاز افراد جن کو آج آپ اور میں یاد کرتے کرتے اتنے دن گزر رہے ہیں، کہنے کے اللہ کے نبی بسم اللہ کیجئے، وہ کیجئے جس کا اللہ آپ کو حکم دے رہا ہے، ہم آپ کے ساتھ ہیں. ہم یہود کی طرح یہ نہیں کہیں گے کہ فصب انت و ربک فقاتلہ، جائیے آپ اور آپ کا رب جا کر لڑ لے، اور ہم انا ہا ہنا قائدون، ہم تو ادھر بیٹھے ہیں، ہمیں کام بڑے ہیں، ابھی فیشیل بھی کرانا ہے، ابھی پارلر جانا ہے، ابھی بوتیک میں جانا ہے، اور ابھی تو ہم نے مہندی کے تھال سجانے، ہم بیٹھے ہیں. نہ نہ نہ، ہم نہیں کہیں گے آپ اٹھیے، ہم آپ کے ساتھ چلیں گے. جب تک ہم میں سے کسی کی ایک آنکھ بھی گردش کر رہی ہے، ہم آپ کا ساتھ چھوڑنے والے نہیں. یہ اینٹیں ہیں نا جو کسی بلڈنگ کی، یہ کہتی ہیں مالک کو، یہ بلڈنگ، یہ گھر، اللہ اس کو قیامت تک سلامت رکھے، گھر والوں کو بھی اپنی امان میں اور حفاظت میں رکھے اور نیکیوں کے لیے رکھے. یہ گھر کی اینٹیں بول رہی ہیں کہ ہم اس کا ساتھ نہیں چھوڑیں گے، پردے بدل لیں گے، یہ دیواریں چینج کر دیں گے، پینٹ بدلیں گے، ان کی الماریاں، دیمک بدلوا دے گی، کوئی کروا دے گی، یہ سب ہوگا. شیشے بھی بدل جاتے ہیں، ہمارے اپنے ناروے کے اسکول کے شیشے 2-4 سال پہلے بدلے، پورے بدل گئے، لیکن اینٹیں نہیں بدلتی. بنیاد کی اینٹیں کبھی نرتی. مہاجرین، ابو بکر، عمر، عثمان، علی، طلحہ، زبیر اور وہ سارے عشرہ مبشرہ جیسے لوگ ایک دم کھڑے ہو گئے، کہا بسم اللہ کیجئے. لیکن اللہ کے نبی ہیں کہ ہل کے نہیں دے رہے، یہ کیا ہوا؟ اس نے بھی کہہ دیا، اس نے بھی کہہ دیا، اس نے کہا میں بھی ساتھ ہوں، آپ چلیے میں بھی ساتھ ہوں، اور آپ خاموش ہیں. مہاجرین نے تقریریں کی، جا کے پڑھیے، پرجوش تقریریں تھیں، اللہ کے نبی بار بار کہہ رہے ہیں اشیرو علیہ ایوہ الناس، اشیرو علیہ ایوہ الناس، اے لوگوں مجھے مشورہ دو، مجھے مشورہ دو. سمجھ نہیں آ رہی کہ اللہ کے نبی اٹھ کیوں نہیں رہے. लेकिन अगर मैं आपसे कहती हूँ कि क्या ख्याल है ये सारी कुर्सियाँ उठाकर हम बाहर ना रख दें और एक दफ़ा हम ज़रा खुली जगह कर लें ये वो, तो आप में से 8-10 लोग कहते हैं जी बिस्मिल्लाह हम आपके साथ हैं तो मुझे क्या करना चाहिए, चलो बिस्मिल्लाह 1 2 3, लेकिन मैं हिल ही नहीं रही। अब लोग सोच रहे हैं कि ये भी कह रहे हैं वो भी कह रहे हैं, उठ नहीं रहे। एक बार दो बार तीन बार, इतने में फिर सूझी तो किसको सूझी, साद बिन मास को, मदनी अंसार के लीडर, मुहाजरीन के लीडर। अगर आप अबू बकर सिद्दीक को कहती हैं ना तो साद बिन माज वो हीरा हैं जिसने मदीना की ईंटें बनने में किरदार अदा किया। अल्लाह के नबी सल्लम के मक्का से मदीना हिजरत करके आने से पहले ये शख्स जो एक सरदार भी थे, ना सिर्फ ये कि खुद मुसलमान हुए, इन्होंने नबी के आने तक एक राह हमवार की हुई थी। खड़े हो गए, कहने लगे अल्लाह के नबी मुझे लगता है कि आपका रुख हमारी तरफ है, कि जितने बोल रहे हैं उठ के कुर्सियाँ उठाएं मेज़ उठाएं, ये तो मक्की हैं, ये वो हैं जो पहले ही हिजरत करके साबित कर चुके हैं कि अल्लाह तेरे रास्ते की हर कुर्बानी कबूल है। देखिए महाजरीन का इम्तिहान हो गया था हिजरत पे, और 100/100, 100/100 नंबर ले के फर्स्ट पोजीशंस ले चुके थे। लेकिन ये जितनी जंगे, और उसमें ये बदर जो मैं आपको भी सुना रही हूँ स्टोरी, ये महाजरीन का नहीं अंसार का इम्तिहान था, नए आने वालों का इम्तिहान था, फर्स्ट टाइम कमर्स का इम्तिहान था, उनको अल्लाह के नबी सुनना चाह रहे थे। तो साद बिन माज ने कहा कि अगर आपका इशारा हम अंसारियों की तरफ है, आप इसको इस तरह, मैं एक सिर्फ औरतों वाली टोन ज़रूर इस्तेमाल करती हूँ ताकि बात ज़रा घरेलू ही रहे, कि मैके वाले तो अपने ही होते हैं, खुशी तब होती है जब ससुराल में से कोई आपका साथ दे हर बात में। मैके वाले तो तारीफ़ ही करते हैं, ससुराल वाले सास या घर वाला कोई तारीफ़ कर दे तो माँ भी खुश होती है, बेटी भी खुश होती है ना। अंसार और मुहाजिरीन का सारी ज़िंदगी ये ताल्लुक रहा, मुहाजिर नबी का मैका था। बेटी आती है ना ससुराल में तो वो तो सब कुछ छोड़ आती है। अच्छा कुछ कल्चर ऐसे वहाँ साथ बहन चली गई ताकि बेटी को ज़रा कुछ दिन अजनबियत ना लगे, है ना, और फिर बाद में फेमिलियर होके तो सब अपने घर में। अल्लाह के नबी के सही जो 100 कुछ लोग गए थे ना, ये आप समझे कि आपका मैका साथ गया था। मैं समझा रही हूँ वल्लाह ही उनके मुकाम पे ये लफ्ज़ अच्छे नहीं लग रहे, लेकिन कोई बुरे भी नहीं है। अंसार ने दिल खोले, जैसे दुल्हन के आने पे माँ घर खोल देती है, कमरा सजाती, बरी देती, लेकिन क्या करे सारी उम्र बेचारी सास रहती है, माँ और सास का फ़र्क रहता है। तो अंसार का ताल्लुक ये यहाँ से अभी सुना रही हूँ, ये नबी की वफ़ात तक चलना, नबी की वफ़ात पे आपका जस्द कहाँ जाएगा इस पे भी मसले शुरू हो गए थे, क्योंकि वो कह रहे थे इनको मैके यानी मक्का में दफन करना है, और ये कह रहे थे ये कैसे हो सकता है, नबी तो मैं कह कर गए थे कि मेरा जीना और मरना अंसार के साथ है, मैं तो मदीना में हूँ। कभी आप इन वाक़यात को पढ़ें आपको ख़ानदान के सब किस्से कहानियाँ भूल जाएंगे, बिलीव मी। इतना खूबसूरत ये टॉपिक है के साथ खड़े हो गए कि अल्लाह के नबी हम आपके साथ हैं, हम अल्लाह की गवाही देते हैं, हमने आपकी तस्दीक की, हम आपके पास जो आए के हक की गवाही दी, आपके साथ समा और इताअत का अहद बांध चुके हैं, बस अल्लाह के नबी आप जो चाहें करें हम आपके साथ हैं। और उसके बाद वो तारीख साज जुमले जो आपने 20 सियों बार पढ़े सुने होंगे कि उस जात की कसम जिसने आपको हक के साथ भेजा, ये दुआ करें पहले, हक के साथ कोई आए ना फिर हम उसका साथ दें, बिरादरी ज़ात ख़ानदान और नामों के साथ नहीं, हक जिसके पास है उसका साथ दे दीजिए। अगर आप हमें लेकर समंदर के सामने जा पहुँचेंगे और इसमें घुस भी जाएंगे तो हम भी आपके साथ समंदर में घुस जाएंगे। आप लोगों ने बरकुल गीमात का नाम सुना होगा, इसी मौके पे आया था, और इसमें घुस जाएंगे और एक बंदा भी पीछे नहीं उठेगा, यानी मैं अपने बिहाफ पे नहीं, मैं अपनी पूरी टीम के बिहाफ पे आपको कह रहा हूँ हम आपके साथ हैं। हमको हर किसी गवारा नहीं है कि आप हमें लेकर कल के दिन दुश्मन से टकरा जाएं, हम जंग में साबित कदम रहने वाले बने, हमें ये बात बिल्कुल नागवार नहीं है कि आप हमें जंग में ले गए, मैदाने जंग में ले गए, हम तो वहाँ साबित कदम भी रहेंगे और मुकाबले के वक्त हम सच्चे उतरेंगे। और अल्लाह के नबी शायद अल्लाह आपको हमसे वो कुछ दिखा दे जिससे आपकी आंखें ठंडी हो जाएं, यानी पिछली सारी चीज़ों को भूल जाएं, इतनी खैर मिल जाए आपको हमसे। दुआ करें कराची वालों से इतनी खैर निकल जाए, पाकिस्तान का सबसे बड़ा शहर है और ये मेरे दिल में रहता है, मेरी बड़ी यादें हैं इसके साथ पर्सनल भी, यानी अपने जज्बात को पीछे करके हम दीन का काम भी नहीं कर सकते, बेकार होगा वो दीन का काम। वो किताबी बातें आप पढ़ते जाएं और सुनते जाएं, किताबें सब पढ़ते हैं। अच्छा उस्ताद वो होता है जो आपको जज्बात दे, इमोशंस दे, तो आपको ऐसी बातें उन्होंने की, कहने लगे बस अल्लाह की बरकत के भरोसे पर हमको ले चलें। ये जो मैंने बातें सुनाई ना, आपने पढ़नी हो ना डिटेल से, तो सीरत इब्ने हिशाम को खोलिए, जाके पढ़ लें। और अंसार के इस कायद की इस तकरीर के बाद साहबा कहते हैं नबी का चेहरा खिल गया, आपके चेहरे पे चमक है। ऐसे लग रहा था कि जैसे किसी को उसकी मुराद मिल जाए कि वाकई नबी सल्लम यही सुनना चाह रहे थे। और उस वक़्त फिर अल्लाह के नबी ने कहा चलो अब हम निकलते हैं। देखिए नबी ही क्यों ना हो, साथ चाहिए होता है। मन अंसारी इलल्लाह, आगे सूरह सफ़ की आखिरी आयत में पढ़ेंगे, ईसा जैसे जलीलुल कदर नबी जिसके पीछे आज दुनिया का सबसे बड़ा गिरोह है, उन्होंने भी कहा था कौन है मेरा मददगार अल्लाह के रास्ते में। क्योंकि नबी फरिश्ते थोड़ी हैं, इधर भी हो गए उधर भी हो गए, ये भी कर लिया वो भी कर लिया, नहीं नबी इंसान होते हैं और इंसानों की लिमिटेशन होती है। तो बहरहाल अब ये बात मैंने आपको क्यों सुनाई, बदर की इस जंग के मौके को सामने रखिए, अल्लाह के नबी का बार बार अंसार को देखना ये बेसबब नहीं था, इसका एक ख़ास सबब था, और वो सबब था बैते उकबा। देखिए इल्म लीजिए, इल्म की चाशनी जिंदगी में आ गई, आपके लिए हीरे मोती कंकर बन जाएंगे, आपको जो मिल गया आप खा लेंगे, जो मिल गया आप पहन लेंगे, और वल्लाह ही अच्छे से अच्छा मिलेगा, अच्छे से अच्छा खाएंगे आप। एक दफ़ा इस इल्म के दरिया में कूद के देखिए, दुनिया के खजाने आपके कदमों के नीचे पड़ेंगे, क्योंकि फरिश्ते पर बिछा लेते हैं, रेड कारपेट ट्रीटमेंट होता है। जब बैते अकबा हुई थी, आपको पता है कि अल्लाह के नबी अभी मक्का में थे और मदीना में हवाएं चलनी शुरू हो गई थी। आपको अभी इसमें ये इसके बारे से भी रब ले लीजिए, अभी सुबहान अल्लज़ी असरा, पारा शुरू होता है नबी के सफरे हिजरत से। ये सफरे हिजरत में आपको तैबा दिखा दिया था कि आप मदीना में जाएंगे, ये जगह होगी, ये क्या है जिब्राइल, ये क्या नीचे जो खजूरों के दरख्त है, काला के नबी ये आपका महजर होगा। अभी इस आयत पढ़ के आपको थोड़ा बताना है तो बता दूंगी, नहीं है तो आप समझ ही ले अभी। यानी मक्का से बैतुल मक़दस का ज़मीनी सफ़र, इसको असरा कहते हैं, और ये बाय रोड हुआ था आज की ज़ुबान में। फिर ऊपर गए थे बाय एयर, बैतुल मक़दस से ऊपर सिदरतुल मुंतहा, तो यहाँ हम वो पढ़ने लगे हैं, ये हिजरत की तैयारियाँ थी। और याद रखिए जब किसी को आप कहते हैं कि आप हिजरत करें, आप कोई जगह छोड़ें, आप इधर आएं, आप इधर पढ़ें, इधर लिखें, आप इधर जंगे करें, जो नबी के साथ हुआ था, तो उसके अंदर शर्त होता है कुछ कमिटमेंट्स की। अंसार ने जब अकबा में बैत की थी ना, तो उन्होंने उसमें कहा था कि अल्लाह के रसूल हम आपकी जिम्मेदारी से बरी हैं, यहाँ तक कि आप हमारे देश में आए, यानी मक्का में रहते हुए हम आपकी कोई जिम्मेदारी ले नहीं सकते, आप एक दफ़ा मदीना में आए, हाँ जब आप हमारे पास आ जाएंगे तो आप पूरी तरह हमारी जिम्मेदारी में आएंगे, हम आपका दिफा करेंगे जिस तरह हम अपने बेटों यानी लड़कों और औरतों का दिफा करते हैं। अब जब वहाँ वर्ड्स हुए थे ना, जो कमिटमेंट, जो पैक्ट, जो वो मैंने अभी आपको एक जुमला दिया ना, कानूनी हद, ये कानूनी हद थी बैत अकबा की, उसमें नबी सल्लम को एक अंदेशा था कि अंसार कहीं ये तो नहीं समझ रहे कि इन पर आपकी मदद करना सिर्फ उस वक्त है जबकि दुश्मन हमला करके मदीना शहर में आ जाए। नोट कीजिएगा जुमला, इनकी ये जिम्मेदारी नहीं कि बदर जो मदीना से बाहर है। अब जरा आप इस बारीकी को समझिएगा, अंसार ने जब अल्लाह के नबी को बुलाया, और आपकी मेरी ज़ुबान में कि जब एक सास बहू बनाकर लाई तो कुछ अच्छे अच्छे दावे करती हैं ना सासें, मैं इसको बेटी बना के रखूंगी, ये मेरी लाडली होगी, मैं इसे काम नहीं कराऊंगी, यार हफ्ते जाएगी मैं के, है ना। अब वो जो कमिटमेंट थी वो बड़ी प्यारी है, मैं उसके ऊपर चली गई तो बारा गया, लेकिन वो जो मामला था ना उसमें क्या था कि नबी सल्लम के ऊपर मदीना के अंदर रहते हुए जो हालात आएंगे हम अंसारी उसके टेक केयरर हैं, जैसे आप इधर तोला बचा के रखे, बाहर की दुनिया वालों को पता इंश्योरेंस, हर चीज़ की इंश्योरेंस है, और गाड़ी बाहर नहीं आएगी रोड पे जब तक इंश्योरेंस नहीं लो, उसमें एक मिनिमम होती है बिल्कुल, जिसको आप कहते हैं लाइबिलिटी, बस ले लो ताकि आपको लाइसेंस मिल जाए, और कुछ फुल कवरेज लेते हैं, ये भी टूट गया तो इसकी यहाँ ज़िंदगी की कोई इंश्योरेंस नहीं कि आपकी ज़िंदगी भी इंश्योरेंस कंपनी वापस ले आएगी, ठीक है। तो नबी सल्लल्लाहु अलैहि वसल्लम को ये डाउट था कि कहीं सहाबा मदीना शहर के अंदर रहकर आपकी ज़िम्मेदारी तो ले रहे हैं, ली थी, पेपर में ये नहीं लिखा था कि मदीना से बाहर कुछ मील बदर के मुकाम पे भी अगर दुश्मन आए तो ये बाहर जाएंगे। बस इसको अल्लाह ने यहाँ साबित करा दिया। आपको पता है कि अंसार की ये जो बैत थी ना, कदीम अरबी इस्तेला अगर आप उनकी यूज़ करें ना तो उसके मुताबिक बैत निसा थी, दिफाई बैत, और 80 मील दूर है बदर मदीना से। उस बैत के वर्ड्स को पेपर निकालो जी, कागज़ पे क्या लिखा है, उसको अगर कोई लेकर जाकर कोर्ट में नाउज़बिल्ला चैलेंज कर देता ना, तो उस बैत पे लिखे हुए अल्फाज की वजह से सहाबा को, अंसार को नबी सल्लम के साथ बदर तक जाने में कोई मजबूर नहीं कर सकता था। समझ गए ना, कागज़ी बारीकियाँ होती हैं ना, ये कब लिखा था जी, ये कहाँ लिखा था, मगर अंसार ने इसको अपने लिए उज़र नहीं बनाया। लिखिए एक जुमला, वो कानूनी हद को तोड़ कर रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के साथ निकले और बदर के मैदान में जाकर कुर्बानी पेश की। यह है अजमत सहाबा। आज हम तो कहते हैं मैंने कब कहा था जी, भाई मैंने कब कमिट किया था, मैंने तो कमिट नहीं किया। देखिए मैं आपको मिसाल दूं अपने ऊपर लेकर, आप लोगों ने दावत दी, अल्लाह ने हालात बनाए, मैंने एक्सेप्ट किया और हमारी सारी टीम ने एक्सेप्ट किया कि हम कराची में आके दौरे कुरान कराएं। दौरे कुरान की जो अच्छी बिची थी वो आपके साथ हो गई, ये तो कमिटमेंट हो गई, MOU साइन हो गया, मिसाल दे रही हूँ। अब इसके बाद मैं तो कुछ नहीं करने वाली, मैं क्यों करूँ, मैंने तो सिर्फ दौरे कुरान कहा था। अच्छा टाइम, बस इससे ज़्यादा टाइम मैं आपको नहीं दे सकती। ये बातें होती हैं कानूनी लीगल इश्यूज, और मैं आपसे कहती हूँ कि आप ना घर जाएं तो मैं तो जाने को तैयार ही नहीं, मैं तो आपके बाद भी इधर एक घंटा बैठने को तैयार हूँ, मुझे तो कोई इशू नहीं है। बंदे का दीन के कामों में दिल खुला होना चाहिए, जो कराना है करा लो। और जब से ये आप आज 15वां पा रहे हैं, इसके बाद देखिएगा मेरे दिल की हिरस आपको मेरे पढ़ाने से लगेगी। फ़ायदा ले लो, फ़ायदा ले लो, हाउ कैन आई हेल्प यू, व्हाट कैन आई डू फॉर यू, मुझसे कुछ ले लो, मुझे ज़ाया ना होने दो, मुझे जाने से पहले किसी ऐसे हालात में डाल दो कि मैं यहाँ से जब वापस जाऊँ तो उम्मीद हो कि मैंने वापस भी आना है। बड़ी सिंपल सी मिसाल, जो बाद लोगों को शायद अच्छी नहीं लगती होंगी मेरी मिसालें, कि ये क्या कुरान की महफिल में मैं ऐसी अजीबोगरीब मिसालें देती हैं, ये तो सीधी सीधी बात है, पढ़ते जाएं, पढ़ाते जाएं, खोलें जी सफ़े, और ये बड़ा इल्मी अंदाज़ होता है, मैं मानती हूँ ये इल्मी अंदाज़ होता है, लेकिन उसको जज्ब कराने के लिए कुछ चीज़ें जानते। शादी के बाद क्या लगता है दिल में आता है, अगला सवाल क्या करती है हमारी कम्यूनिटी, वो शादी के अगले दिन तो पूछते हैं ना, क्या दिया मियाँ ने, सास ने क्या पहनाया है, कमरा कैसा है, बरी में कपड़े कैसे, ये तो मुझे पता है, और क्या पूछते हैं, चले एक माह के बाद ही क्या पूछते हैं, उम्मीद है कि नहीं, तो ये उम्मीद है। अंडरस्टैंड द पॉइंट, आपका ताल्लुक नहीं जुड़ा अल्लाह से, आपका कुरान से ताल्लुक नहीं जुड़ा, तो क्या इसके बाद आप उम्मीद से हैं कि आप कुछ और करेंगे, बस ये बात है। और हमारे साथी जो वो इंतज़ार कर रहे होते हैं, मुझे कल परसों एक मेरी छोटी सी मीटिंग थी तो उसमें साथियों ने कहा कि अब हमारे कान मुंतजर हैं कि भला कराची से क्या गोल खिलता है, मैंने कहा इंशाल्लाह एक गोल नहीं ट्विंस होंगे, बल्कि माइट भी ट्रिपलेट ही हो जाए, आपको क्या पता ये क्या मोहब्बत का सफ़र है।